حائزہ کو مسلسل قرآن پاک کی تلاوت کرنا منع ہے، البتہ ایک ایک آیت توڑ کر پڑھ سکتی ہے۔ قال ابراہیم رحمہ اللہ، لا باسا ان تقرأ الآیہ، آیہ رواہ البخاری۔ حضرت ابراہیم نخعی رحمہ اللہ یہ تابعین میں سے تھے، کہتے ہیں یا پھر ان کے بعد کے کوئی بزرگ تھے، یعنی یہ آپ دیکھیے کہ نہ یہ صحابی ہیں، آف کورس یہ بات نبی صلی اللہ علیہ وسلم کی بات ہے۔ ایک کال ہے، کیا کہتے ہیں کہ حائزہ قرآن مجید کی ایک آیت پڑھ لے تو کوئی حرج نہیں، اسے بخاری نے روایت کیا۔ یہ مسئلہ جو ہے یہ ہمارے ہاں بہت ہی مختلف ہی ہے، تو پہلی بات تو یاد رکھیے کہ یہ مسئلہ ان مسائل میں سے ہیں جن کے اوپر اختلاف پایا جاتا ہے، یعنی کچھ نہ کچھ اس کے اندر باتیں کسی اور مطلب دلائل کی بنیاد پہ بات کرتا ہے دوسرا اس کے اوپر۔ اب یہاں یہ بات حالانکہ اس کتاب میں لکھی ہے لیکن اس کے اندر گنجائش موجود ہے، کیونکہ میں آپ کو یہ کتاب پڑھا رہی ہوں اس لیے ہم نے یہ بات پڑھی ہے، لیکن اس مسئلے پہ تھوڑی سی ڈیٹیل بتانی آپ کو لازمی ہے کہ اس بارے میں کوئی صحیح حدیث ہمیں نہیں ملتی کہ نبی صلی اللہ علیہ وسلم نے یہ کہا ہو کہ عورت مسلسل قرآن نہیں پڑھ سکتی لیکن توڑ توڑ کے ایک ایک آیت پڑھے، پہلی بات ہے۔ دوسری بات یہ ہے کہ ایک حدیث جو ملتی ہے وہ ضعیف حدیث ہے جس کی بنیاد پہ لوگ اس کان سے منع کرتے ہیں۔ تیسری بات ہے کہ یہ ایک اجتہادی قول ہے، جیسے آج کے دور کے کسی عالم کا ہے یا اسلاف میں سے ایک بزرگ تھے۔ اب ہم اس مسئلے کو کیسے سمجھیں؟ میں آپ سے کہوں کہ یہ کر لیں وہ کر لیں، نہیں، نہ میرے پاس اس کا اختیار ہے نہ آپ کے پاس ہے۔ تو یہی مسئلہ الحمدللہ آج کے دور میں سعودی عرب کی جو دارالافتاح کمیٹی ہے، افتاح فتویٰ کی جمع ہوتی ہے، اس کے اندر ایک نہیں کئی علماء کرام موجود ہوتے ہیں جو ساری احادیث کی روشنی میں پھر جواب دیتے ہیں۔ تو الحمدللہ میں نے دوبارہ آپ کے لیے اس مسئلے کو پڑھا دیکھا اور اس کا میرے پاس لنک بھی موجود ہے، اگر کسی کو اس پر ڈیٹیل چاہیے ہو۔ انہوں نے بہت سارے دلائل کے ساتھ یہ بات پیش کی ہے کہ ایسی کوئی بات نہیں، اگر کوئی پڑھنا چاہے تو پڑھ سکتا ہے، اصل چیز جو ہے وہ چھونے کو ہے، چھو نہیں سکتے سادے قرآن پاک کو، لیکن اگر آپ دیکھ کے پڑھنا چاہیں اور یا خالی زبانی آپ کو یاد ہے تو آپ پھر بھی پڑھنا چاہتے ہیں تو اس میں انشاءاللہ تعالیٰ کوئی حرج کی بات نہیں۔ رہ گئی بات یہاں کہ یہاں تو یہ لکھا ہے، تو پھر وہی بات کہ یہ حدیث نہیں بلکہ کسی کا قول ہے، اور قول میں بات جو بھی ہوتی ہے۔ میں چاہوں گی کہ میں آپ کو وہی فتویٰ جو ہے تھوڑا سا پڑھ کے سنا دوں۔ سوال کیا گیا تھا کہ کیا عورت دوران حیض قرآن مجید کی تلاوت کر سکتی ہے؟ اس کے جواب میں وہ لکھتے ہیں کہ الحمدللہ اہل علم کے ہاں یہ مسئلہ اختلافی ہے، جمہور کہتے ہیں میجورٹی، جیسے جمہوریت ہے اسی سے یہ لفظ ہوتا ہے۔ فقہ کرام حالت حیض میں قرآن پاک کی تلاوت کی حرمت کے قائل ہیں، اس لیے عورت حیض میں تلاوت نہیں کر سکتی، اس سے صرف ذکر و اذکار اور دعا مستثنی ہے جس سے تلاوت کا قصد نہ ہو، مثلا بسم اللہ الرحمن الرحیم، انا للہ و انا الیہ راجعون، یہ سب قرآن پاک میں آتے ہیں نا، ربنا آتنا فی الدنیا حسنت و فی الآخرت حسنت و قنا عذاب النار وغیرہ کی جو آیتیں۔ اس کے علاوہ دوسری دعائیں جو قرآن مجید میں وارد ہیں وہ عمومی ذکر میں شامل ہیں۔ فقہ نے ممانعت کے کئی ایک امور اور دلائل پیش کیے ہیں، لکھتے ہیں کہ یہ عورت جمع سے جنابت والے احکام میں ہے کہ دونوں پر غسل فرض ہوتا ہے، اور حدیث میں ثابت ہے، حضرت علی رضی اللہ عنہ بیان کرتے ہیں کہ رسول اکرم صلی اللہ علیہ وسلم انہیں قرآن مجید کی تعلیم دیا کرتے تھے اور جنابت کے علاوہ کوئی اور چیز انہیں ایسا کرنے سے نہیں روکتی تھی، یعنی وہ کہتے ہیں کہ اگر ہم اس میں اس عورت کو اس درجے پہ لیں تو پھر تو لوگ اس کو منع کریں گے کہ اگر ہم اس کا مسئلہ جنابت والا لیں، اور اصل چیز اس میں پیچھے جو بنیادی سوچ ہے وہ یہ ہے کہ وضو کے ساتھ قرآن پاک پڑھ سکتے ہیں کہ نہیں۔ اگر اس کو آپ یہاں یہ سمجھ لیں کہ ہمارے ہاں یہ مسئلہ بھی اختلافی ہے کہ کیا وضو کے بغیر قرآن پاک پڑھا جا سکتا ہے کہ نہیں پڑھا جا سکتا۔ کچھ علماء کرام جو بالکل شدت کی طرف گئے ہیں انہوں نے کہا کہ نہیں پڑھ سکتے، زبانی بھی نہیں پڑھ سکتے۔ اور کل تو میں حیران ہو گئی کسی کی بات سن کے، بیچاری ایک بہت ہی پیاری خاتون تھی، تو انہوں نے یہ سوال کیا کہیں بھی کہ کیا اس دوران قرآن سن بھی نہیں سکتے؟ میں نے کہا آپ کو کس نے کہا؟ کہنے لگی کسی کا نام لیا انہوں نے، جو بھی ہوں گی مجھے تو نہیں پتہ اور ضرورت بھی نہیں ہے، لیکن انہوں نے کہا کہ انہوں نے کہا کہ بالکل سن بھی نہیں سکتے، اور اگر آپ کے گھر میں ٹی وی چل رہا اور اس پہ کوئی تلاوت چل جائے تو آپ فوراً ٹی وی کو بند کر دیں کیونکہ آپ پیریڈ سے ہیں، تو سارے گھر کے مردوں کو بھی بتا دیں گے کہ اب ہم اس حالت میں ہیں۔ دیکھیں یہ شدت ہے، یہ دین کی شدت کب آتی ہے؟ جب ہم اپنی مرضی سے دین کے احکامات کو دیکھتے ہیں۔ تو اس حکم میں जो मसला है वो क्या है, अभी मैं यही मसला पढ़ती हूँ, फिर इसके बाद थोड़ा सा इसको ब्रीफ करूंगी। अब एक हदीस इन्होंने ये बयान कर दी, दूसरी कहते हैं कि इब्ने उमर बयान करते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हाइजा औरत और जुम्बी शख्स कुरान में से कुछ ना पढ़े। अब इसके सनदें भी सारी लिखी हैं, लेकिन ये लिखते हैं कि ये हदीस ज़यीफ़ है, क्योंकि इस्माइल बिन अय्याश हजाजियों से रिवायत करते हैं और इसका हजाजियों से रिवायत करना ज़यीफ़ है। शेखुल इस्लाम इब्ने तैमिया रहमहुल्लाह कहते हैं कि हदीस का इल्म रखने वालों के यहाँ बिला इत्तफाक ये हदीस ज़यीफ़ है, और इसके दलाइल भी दिए गए हैं। और बाज़ अहले इल्म हाइज़ा औरत के लिए कुरान मजीद की तिलावत जायज़ करार देते हैं। इमाम मालिक का मसलक भी यही है, और इमाम अहमद बिन हम्बल भी यही एक रिवायत पेश करते हैं, जिसे इब्ने तैमिया रहमहुल्लाह ने इख्तियार किया और इमाम शौकानी ने इसे राजेह करार दिया, लेकिन उन्होंने इससे कई एक उमूर से इस्तदलाल किया। थोड़ी सी मुश्किल ज़ुबान है तो आप लोगों को समझना मुश्किल होता होगा, मैं इसको अपने लफ्ज़ों में देती हूँ, जिसको डिटेल्स चाहिए आप ख़ुद भी इस्लाम QA पे जाके तहारत का बाब खोलें, और फतवा नंबर 2564 में उन्होंने इसको डिटेल से दिया है। जो बात मुझे समझ आई है अल्लाह ताला की तौफीक से वो बता देती हूँ कि इंशाल्लाह ताला इसमें कोई हरज की बात नहीं। अगर आप एक आयत पढ़ सकते हैं तो फिर ज़्यादा क्यों नहीं पढ़ सकते, ये चीज़ तावील के भी ख़िलाफ़ है। ज़ुबान तो पाक है ना, कलमा तैयबा आप पढ़ते हैं, आप दुआएँ पढ़ते हैं, आयतुल कुर्सी पढ़ते हैं, तो ज़ुबान पाक है। सिर्फ जो चीज़ मना है वो आगे आ रही है, जिसको हम इंशाल्लाह ताला देखते हैं। और इसके अलावा ये मिनहाजुल मुस्लिम ये भी बड़ी खूबसूरत किताब है, इसके अंदर भी ये सारे मसाइल ही हैं, तो इसमें भी ये चीज़ इन्होंने साबित की हुई है कि सही हदीस नहीं मिलती। फिर इसमें आपको और बहुत सारे सवालात मिल जाएंगे कि कुछ लड़कियों ने ये पूछा हुआ है कि हम सीखते हैं स्कूलों में जा रहे हैं, यूनिवर्सिटीज़ में जा रहे हैं, तो वहाँ आप कुरान हिफ्ज़ करवाया जाता है या पढ़ाया जाता है, तो हम क्या करें। और इस पे आपको गालिबन याद होगा कि शुरू में बात की भी गई थी, क्या इन दिनों में हम कुरान पाक को छू सकते हैं कि नहीं। आइए पहले हदीस को देखते हैं। हाइजा कुरान मजीद को हाथ ना लगाए, अगर पकड़ना ज़रूरी हो तो कपड़े से पकड़ना चाहिए। कान अबू वाइलिन रदी अल्लाह अनहु युरसिलु खादिमहु वहिया हाइदुन इला अबी रजीनिन फतातियहु बिल मुस्खफी फतुम सिकुहु बि इलाकतिही रवाहुल बुहारी। हज़रत अबू वाइल रज़ी अल्लाहु अन्हु अपनी खादिमा को हालत हैस में अबू रजीन के पास कुरान मजीद लाने के लिए भेजते, और वो कुरान मजीद का नेफा पकड़ कर लाती। नेफा वो कवर जो बाहर वाली चीज़ लाती, इसे बुखारी ने रिवायत किया है। अब देखिए कि ये मसला चूँकि इसके साथ ही आ गया, तो इस पे भी हमारा शरह सदर होना चाहिए कि सही हुक्म क्या है। तो इसके बारे में पहली बात तो यह है कि एक मोमिन को कोशिश करनी चाहिए कि कुरान पाक को हमेशा बावजू तौर पे हाथ लगाए, लेकिन बाज़ दफ़ा वज़ू किया हो बीच में वज़ू टूट जाता है और वज़ू करना दोबारा मुश्किल का सबब होता है, या फिर उसकी वजह से इंसान पढ़ना ही छोड़ देता है। तो अल्लाह के हुक्म से सही बात यही है कि जब तक आपके हाथ पे कोई ज़ाहरी नजासत नहीं लगी और ऑफ कोर्स आप कोई ऐसी गंदगी की हालत में नहीं है, तो कुरान पाक को गैर वजू के छू सकते हैं। जैसे अब ये कुरान पाक है ना, अब ये बिल्कुल सादा कुरान पाक है, अब इसको मैंने पकड़ा है, अल्हम्दुलिल्लाह मेरा तो वजू है इस वक्त, लेकिन इस कुरान पाक के बारे में क्या हुक्म है पीरियड्स में पकड़ने का या बेवजू हैं अगर आप। देखिए इसमें बिल्कुल कोई भी लफ्ज़ दूसरा नहीं है, पूरा सिर्फ कुरान पाक का टेक्स्ट है, और शरई इस्तलाह में सिर्फ उसको कुरान कहते हैं जिसमें कुछ भी और ना लिखा हो। अगर इसकी जगह कोई तर्जमे वाला कुरान पाक हो, या जिसके हाशिए लिखे होते हैं, या जैसे तफासीर होती हैं, कुछ आयतें कुरान की हैं फिर तर्जमा है फिर अल्फाज हैं, तो वो सारी चीज़ें तफासीर कहलाती हैं, बुक्स कहलाती हैं, कुरान नहीं कहलाती। मसलन यही किताब आप ले लें कि इस वक्त जो हम पढ़ रहे हैं किताब तहारा, मैंने अपने हाथ में पकड़ी है, आप इसको आगे पीछे करके देखें, इसमें कई जगह कुरान पाक की आयतें भी लिखी होंगी, कहीं रेफरेंस में कहीं हवालों में। क्या मैं ना पकड़ूँ? पकड़ सकते हैं। बस लोग इतनी मासूमियत से सवाल करते हैं, और ये सवाल अक्सर होते ही रहते हैं कि क्या मैं पीरियड्स की सूरत में दर्स सुनने आ सकती हूँ। मैंने कहा क्यों नहीं आ सकती हैं? आप ज़रूर आए। कहती नहीं मुझे किसी ने मना किया है कि इस हालत में ना आए। मैंने कहा क्यों? कहने लगी वो कह रही थी कि कहीं मिलाद हो रहा हो तो अगर आप कोई पीरियड्स है तो वो इस जगह से निकल जाए। जैसे अभी आपने कहा दुरूद की बात की, तो ये कल ही बात ये भी किसी ने पूछी। अब मुझे इतना रहम आता है बेचारे लोगों पे कि जो बेचारे इस तरीके से नहीं गुजरे होते तालीम से, तो वो सवाल तो है ना, और हर वक्त मुसलसल गिल्ट भी रहता है डर रहता है, हाय हम क्या कर रहे हैं, हम गलत कर रहे हैं। तो मैंने उन्हें कहा कि देखिए कि जो चीज़ मुझे अल्लाह की तौफीक से दलाइल की बुनियाद पे सही लगती है, मैं तो वही कहूँगी आपको। आप क्यों ना बैठें, बल्कि ज़्यादा बैठें। आप खुद कुरान नहीं पढ़ रही, चले ना पढ़ें, लेकिन आप अगर दीन की बातें भी छोड़ दें, आप कोई दुरूद भी ना पढ़ें, आप सुबह शाम की दुआएं ना पढ़ें, तो शैतान तो आपके ऊपर इतना ज़्यादा कब्जा कर लेगा। तो लिहाजा सादा कुरान, ये वाला कुरान पीरियड्स की हालत में इस तरह नहीं पकड़ना चाहिए। हकीकत ये है, यानी क्योंकि इसके ऊपर कुछ भी कवर नहीं है। लेकिन अगर बिलफर्ज किसी को इसी कुरान को पकड़ना है पीरियड की सूरत में, सबसे आसान चीज़ क्या है कि आप ग्लव्स पहन लें। उसमें शक ही नहीं रहता कि कहीं हाथ लग जाएंगे। ग्लव्स पहन लें, उसके बाद आप खोलें, कोई हरज नहीं, वो ग्लव्स आपके पाक हैं। दूसरी सूरत यह है कि आप इसको पहले किसी और कपड़े में, यानी जैसे कोई बड़ा सा रुमाल है या कोई चादर है, अब इसके साथ है, अब इसमें है, तो फिर आप इसके बाद पेंसिल से इसको मूव करें। थोड़े से मुश्किल होते हैं ना, तो बेहतर चीज़ यह है कि आप अपने आप को ग्लव्स में रख लें। दूसरी चीज़ जो मुझे सबसे आसान लगती है कि आप इस कुरान को पीरियड्स के दौरान में पकड़े ही ना, आप इसकी जगह पे कोई तर्जमे वाला कुरान रख लें। आपको कहीं कोई बात कोट करानी है, कहीं पढ़ना है पढ़ाना है, खोले, लेकिन उसको पढ़ते वक्त ये याद रखिए कि लफ्ज़ों पे हाथ ना लगे। जो अरबी के लफ्ज़ है ना, वो तो बहरहाल कुरान का हिस्सा होते हैं, उस पे हाथ ना लगे। इसके अलावा ये है कि आप फ़ायदा उठा सकते हैं। शौहर की इजाज़त से हैज़ लाने या हैज़ रोकने वाली अदवियात इस्तेमाल करना जायज़ है। अन अबी हुरैरा रदियल्लाहु अन्हु أن رسول الله صلى الله عليه وسلم قال لا تحل للمرأة أن تصوم وزوجها شاهد إلا بإذنه رواه البخاري. حضرت ابو ہریرہ رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، کوئی عورت اپنے شوہر کی موجودگی میں اس کی اجازت کے بغیر نفلی روزہ نہ رکھے۔ اسے بخاری نے روایت کیا۔ اب دیکھیں، یہ صحیح روایت ہے اور اس کی وجہ بھی سمجھ میں آتی ہے کہ شوہر کی موجودگی میں نفلی روزہ تو آپ کبھی بھی رکھ سکتے ہیں۔ اگر آپ روزہ رکھنا چاہتے ہیں اور شوہر موجود ہیں، اس کا حق ہے، اللہ تعالیٰ نے اس کو ایک حق رکھا ہوا ہے۔ اگر اس کو کسی وقت بھی بیوی کی ضرورت پڑتی ہے یا کچھ بھی نہیں، تو آپ دیکھیے کہ روزہ ہونے اور روزہ نہ ہونے میں موڈ کا بھی فرق ہوتا ہے۔ گھر میں ایک بندہ روزے سے ہو، دوسرا روزے سے نہ ہو، تو دوسرے کو کھانے کو بھی نہیں دل چاہتا، وہ اپنے آپ کو ایک دم ایسا محسوس کرتا ہے اکیلا۔ تو لہٰذا نفلی عبادات میں اگر شوہر سے مشورہ کر لیا جائے یا بتا دیا جائے، تو اس میں اچھے تعلقات کی طرف اشارہ ہے۔ اب اسی حدیث کو قیاس کر کے انہوں نے یہ بات کی ہے کہ پیریڈس کے روکنے کی باتیں، یا جیسے بعض لوگ حج یا عمرے پہ جاتے ہیں تو ٹیبلٹس لے لیتے ہیں کہ ہم تھوڑے دن کے لیے جا رہے ہیں، تو کیا ہم لیں کہ نہ لیں؟ ایک سوال ہے جو ذہنوں میں اکثر آتا ہے۔ تو اس کے بارے میں دیکھیں کہ یہاں تو شوہر کی بات ہے نا، لیکن آپ کو اگر یہ کبھی بھی سوال ذہن میں اٹھے، تو اس کے لیے شوہر سے زیادہ ڈاکٹر سے مشورہ لے لیں۔ اگر آپ کی کوئی ڈاکٹر ہیں یا آپ کی دوستوں میں کوئی ایسی ہیں، ان سے پوچھ لیں، آپ کی جسمانی حالت ایسی نہ ہو، کوئی تکلیف ہو نہ ہو، تو لینے میں قباحت نہیں ہے۔ لیکن وَمَنْ يَتَوَكَّلَ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ، میں نے اس چیز کو اپنی زندگی کا ایک اصول بنایا ہوا ہے کہ جو اللہ پہ توکل کرے گا، اللہ اس کو کافی ہوگا۔ آپ کہتے ہیں کہ دوا کھائیں گے تو پیریڈس رکیں گے نا، میں کہتی ہوں آپ اللہ تعالیٰ سے سچے دل سے دعا کر لیں کہ اللہ تعالیٰ، میں تھوڑی دن کے لیے جا رہی ہوں، میری نمازیں نہ جائیں اور میں وہاں جا کے بھی محروم نہ رہوں، آپ کے ہاتھ میں آپ کچھ دن میرا سائیکل آگے کر دیں، ہو جائے گا۔ اور بعض لوگ دعا کھاتے بھی ہوں اور ان کو پھر بھی ہو جاتا ہے۔ حج کے دنوں میں خاص طور پہ یہ بڑے مسائل اٹھتے ہیں، اور کتاب حج عمرہ کے مسائل میں ہم انشاءاللہ اس پہ بات کر سکیں گے۔ لیکن یہ کہ بلا وجہ ایسی چیزیں نہیں کھانی چاہیے، پورا سائیکل خراب ہو جاتا ہے۔ بعض لوگ مسلسل ایک ایک مہینہ کھاتے ہی رہتے ہیں، کھاتے ہی رہتے ہیں، پھر جب چھوڑتے ہیں تو بیمار پڑ جاتے ہیں۔ ایک سفر کی تھکن، ایک حج کی تھکن، اور تیسری یہ تکلیف آتی ہے، اور تو وہ حج پھر ان کو مشکل پڑتی ہے۔ پھر ہر بندہ جب بیمار ہو یا اس کے ساتھ ایسا کوئی معاملہ ہو، تو وہ اپنے لیے مشکل کا سبب نہیں ہوتا، بلکہ جو ساتھ گئے ہوتے ہیں ان کے لیے بھی مشکل ہوتی ہے۔ تو بلا ضرورت نہیں کھانی چاہیے۔ میں تو کہتی ہوں جو کر کے اجر ملنا ہے، آپ کو نہ کر کے تڑپ کے رو کے آئیں گے نا کہ اللہ میں آ کے بھی نہیں اندر گئی۔ بعض لوگ کہتے ہیں ہم ایک ہفتے کے لیے صرف جا رہے ہیں، عمرے پہ جا رہے ہیں، تو اب میرے وہی دن پیریڈس کے ہیں، ہو سکتے ہیں ہو جائیں انہی دنوں میں، نہیں ہوئے ہوئے تو اللہ پہ توکل کرے، ہوئے ہوئے تو آپ اس کو روک نہیں سکتے۔ لیکن آپ کہتے ہیں کہ ہوئے ہوئے پیریڈس کو روکنے کے لیے دوائی کھاؤ، آپ خود سوچیں کہ آپ اپنے جسم کے ساتھ کیا کر رہے ہیں۔ اللہ کے فیصلوں کو قبول کرنا ہی اصل میں دین ہے۔ چھوٹے چھوٹے فیصلوں کو کریں گے تو انشاءاللہ پھر بڑے معاملے بھی کرنے آسان ہو جائیں گے۔ दुराने हैस बीवी को तलाक देना मना है। अन अब्दिल्लाह इब्ने उमर रदी अल्लाह अन्हु अन्नहु तल्लक इम्रातहु वही हाइदुन अला अहदिन रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम فسأل عمر بن الخطاب رضي الله عنه رسول الله صلى الله عليه وسلم عن ذلك فقال رسول الله صلى الله عليه وسلم مره فليراجعها सुम्मल युम्सिकुहा हत्ता तत्हुर सुम्म तहीद सुम्म तत्हुर सुम्म इंशा अम्सक बाद व इंशा तल्लकहा क़ब्ल अन यमस्सहा فتلك العدة التي أمر الله أن تطلق لها النساء رواه البخاري. حضرت عبداللہ بن عمر رضی اللہ عنہ سے روایت ہے کہ انہوں نے نبی اکرم صلی اللہ علیہ وسلم کے زمانے میں اپنی بیوی کو حالت حیض میں طلاق دے دی. حضرت عمر بن خطاب نے اس کے بارے میں رسول اللہ سے مسئلہ دریافت فرمایا تو آپ نے فرمایا عبداللہ سے کہو کہ اپنی بیوی سے رجوع کرے اور حیض سے پاک ہونے تک اسے اپنے پاس رکھے، پھر جب حیض آئے اور اس سے پاک ہو جائے تب چاہے تو صحبت کرنے سے پہلے طلاق دے دے، چاہے تو اپنے پاس رکھے. یہی مطلب ہے اللہ تعالیٰ کے اس فرمان کا کہ عورت کو اس کی عدت پر طلاق دو. اسے بخاری نے روایت کیا. تو اس سے آخری بات جو اس باب کی پتہ چلی کہ حیض کی باقی پابندیوں میں جو ایک پابندی ہے وہ کیا ہے کہ طلاق نہیں دینی چاہیے. کوئی دیتا ہے تو طلاق ہو جاتی ہے لیکن وہ شخص گناہگار ہوگا. تو اللہ کے نبی کے دور میں چونکہ ایسا ہوا تو آپ نے انہیں کہا کہ اسے رجوع کرو، پھر جب وہ پاک ہو جائے پھر اس کے ساتھ تعلق قائم کیے بغیر اگر طلاق دینی ہے تو دیں. تو آپ دیکھیے کہ اسلام عورت کو کہاں کہاں پروٹیکٹ کرتا ہے، کیونکہ پیریڈس کے دنوں میں عورت بیمار ہوتی ہے، جھنجھلا جاتی ہے، اس کی قوت مدافعت کمزور ہوتی ہے. ایسا اگر اس کے ساتھ سانحہ ہوتا ہے تو پھر وہ زیادہ اس چیز کو محسوس کر سکتی ہے. تو اللہ تعالیٰ سے دعا ہے کہ ہم اس دین کی قدر کرنے والے بنیں جو ہمیں اتنی محبت سے دیا گیا. ان کا سوال یہ ہے کہ سفر میں تھے اور وہاں کوئی نماز قضا ہوئی پیریڈز کی وجہ سے. جی. سوال دوہرائے.
جی، پیریڈز کی وجہ سے کہ نماز پیریڈ کی میں ہی سفر کر رہے تھے اور وہی سفر کے دوران ہی پاک ہو گئے.
جی،
وہ مطلب ٹائم گزر گیا ان کا.
جی، یعنی کہ وہی جو مسئلہ بات ہو رہی تھی کہ اگر سفر کے دوران پاک کوئی عورت ہو گئی، غسل نہیں کر سکی، اب گھر میں آ گئی ہے اور اب غسل کر کے نماز پڑھتی ہے تو انشاءاللہ اب تو سفر کی حالت نہیں ہے، پوری پڑے گی انشاءاللہ، فرض جو ہے اس کے پورے ہوں گے. جی، یہ بھی اچھا سوال ہے آپ کا ماشاءاللہ، کہ بعض دفعہ کچھ لوگ رات کو وتر نہیں پڑھتے یہ سوچ کے کہ ہم فجر سے پہلے تہجد پڑھیں گے اور اس وقت وتر پڑھیں گے. اب ایسے ہی کیا کسی نے لیکن رات کے دوران ہی اس کو پیریڈز آ گئے، صبح اٹھ کے دیکھا تو وہ پیریڈز میں تھی، اب اس وتر کا کیا کیا جائے؟ تو پھر انتظار کیا جائے گا، جب وہ عورت پاک ہو جائے گی انشاءاللہ تعالی تو اس کے بعد پھر وہ اس وتر کی چاہے تو قضا دے سکتی ہے. لیکن یہ یاد رکھیے کہ وتر فرض نہیں ہے، اگر کسی وجہ سے چھٹ جاتا ہے اور آپ اس کی قضا نہیں دیتے تو کوئی گناہ کی بات نہیں ہے، لیکن وہ کرنا چاہے کیونکہ ایک عادت ہوتی ہے تو پھر اس کے بعد کسی وقت دن میں پڑھ سکتی ہے، کیونکہ ایک رات میں دو دفعہ وتر نہیں ہوتے. جی، ان کا سوال یہ ہے کہ واشنگ مشین میں جہاں سب کے کپڑے دھلتے ہیں تو اگر کپڑے پہ نشان لگا ہوا ہے تو کیسے کیا جائے؟ میں سمجھتی ہوں کہ اس کا تعلق بھی آپ کے ذہن کی صفائی کے ساتھ ہے. شرن اگر آپ پوچھتے ہیں تو جب اتنی دفعہ اس میں پانی جائے گا اور سارے ہی کپڑے ناپاک ایک دفعہ ہوں گے پھر سارے پاک ہو جائیں گے، لیکن یہ چیز سننے میں اور سوچنے میں بھی اچھی نہیں لگتی. تو بہتر حل کیا ہے کہ کپڑے کے اتنے حصے کو پہلے سے اتنا کو پاک کر لیا جائے کہ گندگی اگر اوپر لگی ہے یا اس کا گندا پانی نکل جائے، پھر اگر اس کا کچھ اثر ہے تو پھر اس کو ڈال دیا جائے. لیکن شرن سارا دھونے سے گناہ نہیں ہے، شرط یہ ہے کہ پھر اتنی دفعہ وہ پانی سے گزرے کہ پاک ہو جائے. का सवाल यह कि किसी को पीरियड जब शुरू हुए तो 3 दिन आए, फिर बीच में 3 दिन खाली रहे, फिर दोबारा शुरू हो गए और फिर ख़त्म हुए। ये शुरू से आदत है, तो इसमें क्या होगा कि जब 3 दिन गुजर गए, जब पीरियड्स आपके फारिग हो गए, आपको लगा कि आप पाक हैं, आप गुसल करें, 3 दिन नमाजें पढ़ें, जब चौथे दिन दोबारा वो शुरू हो जाएंगे फिर छोड़ दें, फिर जब वो 3 दिन गुजरें या जो भी उसके दिन गुजर के जब खाली हुए तो फिर उसको साफ़ करें। यानी ये भी एक हुक्म समझ लीजिए कि पीरियड्स के दौरान, यानी हर वक्त तो ब्लीडिंग नहीं होती ना, लेकिन कम से कम जैसे 24 घंटे आप लगा लें या 12 घंटे, इस तरह का कि एक रिमार्केबल यानी एक याद रखने के काबिल हिस्सा गुजर जाए कि जिसमें आपको लगता है कि पीरियड्स नहीं हुए, तो बस फिर आप उस वक्त के अंदर गुसल करेंगे। और ये सारे मसाइल आपको इंशाल्लाह अगले चैप्टर में इस्तेखाजा में ज़्यादा क्लियर समझ आएंगे। हाँ जी, तो वो पीरियड्स ही होंगे। देखिए, पीरियड्स की आमद जो होती है ना, ये खून से भी नहीं होती, ये कैफियत से है। जब आपको खुद महसूस होने लगता है जिस्म के अंदर एक अजीब किस्म की भारीपन और तकलीफ है, तो अगर स्ट्रेन आ गया, फिर कुछ देर नहीं आया, कुछ घंटे के बाद या 4-5 घंटे भी गुजर जाते हैं, तो स्टिल पीरियड्स ही होंगे इंशाल्लाह ताला। इशा की नमाज़ तो फ़र्ज़ है, वो तो पढ़ेंगे ऑफ कोर्स, फ़र्ज़ पढ़ेंगे। यानी किसी की पूरी इशा ही छूट गई है तो आप कब पढ़ रहे हैं? आप सुबह फजर से पहले उठेंगे ना? ये तो फिर ये हुआ कि इशा भी छुटी और फजर भी छुट गई, ऐसा तो नहीं होना चाहिए ना। अगर इशा किसी वजह से आपकी छुट्टी, बीमार थे, सो गए, अब रात गुजर गई, पूरी वक्त गुजर गया, जू ही रात को उठे में पढ़ें। देखिए, कज़ा नमाजों का मसला ये है कि जू ही आपको भूला हुआ था तो याद आ गया तो पढ़े, सोए हुए थे तो जाग गया तो पढ़े, और अगर किसी जगह ऐसी मजबूरी में स्टक थे तो जू ही याद आए पढ़े। उसमें आप ये भी नहीं सोचेंगे कि ये वक्त सजदा करने का है कि नहीं है, ठीक है? गफलत की वजह से तो नमाजें नहीं जानी चाहिए। जी, इनका सवाल यह है कि पीरियड से कोई खातून थी, दिन के किसी हिस्से में पाक हो गई और कहा कि अब इसके बाद वाले वक्त में हम कुछ नहीं खाएंगे और ये हमारा रोज़ा है। आप सोचिए कि वो रोज़ा जिसमें फजर की नमाज़ नहीं है, फजर तो गई ना, तो रोज़ा कैसे हुआ? इससे दलील ले लीजिए कि जो बग़ैर वजह के रोज़ा रख के भी नमाजें नहीं पढ़ते, उनके रोज़े कहाँ जा रहे होंगे? रोज़े के ना रखने की वजह रोज़ा नहीं है, नमाज है, समझ रहे हैं? क्यों रोज़ा नहीं रखेगी? क्योंकि नमाज ही नहीं है। तो अब आप कितनी बड़ी दलील लोगों को दे सकते हैं जो रोज़ा रखते हैं और नमाजें नहीं पढ़ते? वो तो फाका होगा, तो ऐसी कोई बात नहीं है। और औरत जो है उस दिन को खाली इस्तेमाल करे, नमाजें पूरी पढ़ेगी लेकिन रोज़ा फिर अगले दिन रखेगी और इस रोज़े की कज़ा भी रखेगी। जी, बहुत अच्छा सवाल है आपका। इनका सवाल ये है कि बाज़ दफ़ा हमारे कल्चर में भी शायद ये कहते हैं, या जिस्मानी बीमारी की वजह से भी, कि इन दिनों में जब टॉयलेट में औरत जाए तो पानी ना लगाए, कुछ को पेन का मसला होता है, कुछ को ये। तो पहली बात है कि पानी में तो बहुत शिफा है, अल्लाह ताला ने इसमें रखी है। आप साफ़ पानी यूज़ करें, ठंडा नहीं करें तो गर्म कर ले। बल्कि जो लोग मेडिकल को थोड़ा सा जानते हैं वो इस बात को समझ जाएंगे कि गर्म पानी के साथ अगर आप इस्तंजा करते हैं तो ये पीरियड वाली औरत के लिए सेहत का होगा। टिकोर करते हैं ना आप गर्म चीजों से, और दूसरी बात है कि उसकी जो गंदगी है और जो स्मेल है वो कम हो जाएगी, तो करना चाहिए। लेकिन अगर कोई नहीं करता तो खाली फिर नैपकिन से अपने आप को साफ कर ले, ठीक है? लेकिन वो एक क्लीनलीनेस की फीलिंग नहीं आती।